नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
दोस्रो चरण 8 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चितवन र कालीकोटमा भएका छुट्टा छुट्टै गाडी दुर्घटनामा 12 जनाको ज्यान गयो। चितवनमा ज्यान गुमाउने 6 जनाको मात्रै शनाखत।
उदयपुर र काभ्रेमा कांग्रेस उम्मेद्वारलाई लक्षित गरी बम प्रहार। उदयपुरमा उम्मेद्वार सहित 6 जना घाइते। बम विस्फोटमा संलग्नलाई कार्यवाही गर्न मानवाधिकार आयोगको आग्रह।
निर्वाचन आयोगले तोकेको आचार संहिता भित्रै रहेर चुनावी प्रचार प्रसार गरिरहेको एमालेको भनाई। पार्टीले नभई समर्थकले पत्र पत्रिकामा विज्ञापन दिएको दावी।
युद्ध अपराधका आरोपीले अन्तर्राष्ट्रिय अदालत हेगमै 20 खाए। मुद्दाको सुनवाई स्थगित।
र घरेलु टोली काकर भित्तालाई हराउँदै मनाङ। काकर भित्ता गोल्ड कप फुटबलको फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
धार्मिकताले राष्ट्रलाई उचाल्छ।
देशका सबै जनता समान हुन् र सबैले समान अवसर पाउनुपर्छ भन्ने मान्यता बोकेर आमूल परिवर्तनका लागि आध्यात्मिक भौतिकवादको जगमा खडा भएको पार्टीलाई पानको पात जस्तै देखिने हृदय चिन्हमा भोट हालेर समानुपातिक तर्फका सबै उम्मेद्वारलाई विजय गराउँ।
आमूल परिवर्तन मसिहा पार्टीको चार आध्यात्मिक र भौतिक विकास नै सन्तुलित विकासको आधार। प्रत्यक्षमा खुसीले जहाँ हाल्नुहोस्, समानुपातिकमा पानको पात जस्तै देखिने हृदय चिन्हमा नै भोट हाल्नुहोस्।
आमूल परिवर्तन मसिहा पार्टीको आह्वान। प्रेमको चिन्ह पानको पात जस्तो देखिने हृदय चिन्हमा मतदान।
आमूल परिवर्तन मसिहा पार्टी नेपाल।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने। हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982। मोबाइल 9855063794 9855508060।
राणा शासन विरुद्धको आन्दोलन तथा लोकतन्त्रका लागि भएका आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गरेको हो। समावेशी प्रतिनिधित्व र नेतृत्वको विकासको लागि अगुवाई नेपाली काँग्रेसले गरेको हो।
लोकतन्त्रलाई संस्थागत तथा विकासका लागि रुख चिन्हमा भोट दिई नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराऊ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चितवन र कालीकोटमा भएका छुट्टा छुट्टै गाड़ी दुर्घटनामा 12 जनाको ज्यान गएको छ। काठमाण्डुबाट अर्घखाँचीका लागि छुटेको लु 2X291 नम्बरको बस बिहान चितवनको चुम्लिङटारमा फिसलिङमा त्रिशुले नदीमा खस्दा 8 जनाको ज्यान गएको छ भने 21 जना घाइते भएका छन्। गम्भीर घाइते 12 जनालाई उपचारका लागि काठमाण्डु ल्याइएको छ। 9 जनाको भरतपुरमा उपचार भइरहेको छ। ज्यान हुने छ जनाको मात्रै परिचय खुलेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका आठ किम डाँडाकी लक्ष्मी पौडेल, अर्घाखाँची हंसपुरका नुदराज अधिकारी, कपिल वस्तुका ओम बहादुर सिन्जापति, रूपन्देहीका दीपक पाण्डे, नवलपरासीका कृष्ण ढकाल र दैलेखका अमर बहादुर शाही छन्। ना छ ख 4972 नम्बरको ट्रकसँग ठोकिएर अनियन्त्रित हुँदा बस त्रिशुलीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ। ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। नदीमा अझै कोही हराएको हुन सक्ने आशंका गरिएको थापाले जानकारी दिनुभयो।
यस्तै मुगुबाट नेपालगंजका लागि छुटेको जीप कालीकोटको खाना चक्रमा दुर्घटना हुँदा चालक सहित चारजनाको ज्यान गएको छ। गैराती लु 2C2003 नम्बरको जीप पल्टिँदा चालक बाँकेका इन्द्रबहादुर थालु, मुगुका नरविक्रम मल्ल, जयरूप भूमि र जुम्लाका यदुराज नौपानेको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका पाँचजनाको नेपालगंजमा उपचार भइरहेको छ। यस्तै दाङको तुलसीपुरमा हिजो भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ। म्यादी प्रहरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 18 23 वर्षीय विनोद चौधरीको उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। बम विस्फोटमा गम्भीर घाइते चारजनाको नेपालगंजमा र अन्य तीनजनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। नेपाली काँग्रेसको हिजो तुलसीपुरमा भएको सभालाई लक्षित गरेर नचिनेको समूहले बम विस्फोट गराएको थियो। विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै उदयपुरको उदयपुरगढीमा बम विस्फोट हुँदा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेद्वार नारायण बहादुर कार्की सहित 6 घाइते भएका छन्। उम्मेद्वार कार्कीको टाउको र खुट्टामा गहिरो चोट लागेको छ। कटारीबाट चुनाव प्रचारका लागि उदयपुरगढीको नेपाल टार जाँदै गरेको 52C7806 नम्बरको जीपलाई लक्षित गरी भएको विस्फोटबाट कार्की सहित जीपका चालक राजन कार्की, मीरा कटुवाल, धनमाया धौलाकोटी र प्रहरी हवलदार कृष्ण श्रेष्ठ तथा प्रहरी जवान कालिदास श्रेष्ठ घाइते भएका हुन्। विस्फोटबाट उम्मेद्वार कार्की गम्भीर घाइते भएका उदयपुरका प्रमुख जिल्लाधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो। घाइतेलाई हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पताल महाराजगंज ल्याएर उपचार भइरहेको छ। विस्फोट कसले गराएको भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरेर बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै चुनाव प्रचारमा रहेका काभ्रे क्षेत्र नम्बर 1 प्रदेशसभा कका उम्मेद्वार चन्द्रबहादुर लामा सिबीलाई लक्षित गरी रोशी गाउँपालिका वडा नम्बर 10 वाल्टिङमा बम विस्फोट भएको छ। चुनावी प्रचारका क्रममा उहाँ चढेको गाड़ीलाई लक्षित गरी बम विस्फोट भए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।
यसैबीच देशका विभिन्न ठाउँमा उम्मेद्वारलाई लक्षित गरेर बम विस्फोट गराइएको घटनाको नेपाली काँग्रेसले निन्दा गरेको छ। विज्ञप्ति मार्फत नेपाली काँग्रेस प्रति नागरिकको आकर्षण बढेपछि आत्तीय र आफ्ना उम्मेद्वारमाथि आक्रमण भइरहेको काँग्रेसले जनाएको छ। बम विस्फोटका घटनामा संलग्नको खोजी गरेर कड़ा कार्यवाही गर्न पनि काँग्रेसले सरकारसँग माग गरेको छ।
यस्तै राष्ट्रिय मानवाधिकार आयोगले देशका विभिन्न ठाउँमा भएका बम आक्रमणमा संलग्नलाई कार्यवाही गर्न र निर्वाचनको सुरक्षा बलियो बनाउन सरकारसँग माग गरेको छ। दैनिक जसो बम आक्रमण भइरहेका र हिजो दाङमा म्यादी प्रहरीको ज्यान गएको घटनाले सुरक्षा चुनौती थपिएको भन्दै सुरक्षा मजबूत बनाउन आयोगले सरकारको ध्यान आकर्षण गराएको छ। चुनाव प्रचार प्रसार गर्दा पनि सड़क बन्द गर्ने, चर्को स्वरमा माइक बजाउने लगायतका क्रियाकलाप भएको भन्दै मानवाधिकार आयोगले सबैको सम्मान गरेर मात्र चुनावी गतिविधि गर्न सबैसँग अनुरोध गरेको छ।
नेकपा एमाले प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा निर्वाचन आयोगले तोकेको आचार संहिताभित्रै रहेर चुनावी प्रचार प्रसार गरिरहेको जनाएको छ। निर्वाचन आचार संहिता विपरीत कार्य गरेको भन्दै आयोगले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण मागेपछि एमाले विज्ञप्ति निकालेर आयोगले तोकेका आचार संहिताभित्र नै रहेर चुनावी प्रचारका सबै कार्यक्रम गरिएको जानकारी दिएको हो। पार्टीले विभिन्न संचार माध्यममा विज्ञापन नदिएको तर समर्थकहरूले विज्ञापन दिएको एमाले निर्वाचन कमिटिका प्रवक्ता विष्णु रिमालले जानकारी दिनुभयो। एमाले चुनाव चिन्ह वा शीर्ष नेताहरूको तस्विर सहितको कुनै पनि प्रचार कार्य गर्दा आचार संहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ। प्रवक्ता रिमालले अरू दलका चुनाव चिन्ह र नेताहरूको पनि विभिन्न संचार माध्यममा विज्ञापन आएको तर आयोगले एमालेलाई नै पत्र काटेर विभेद गरेको उज्यालोलाई बताउनुभयो। आचार संहिता उल्लंघन नै नगरेको दललाई पत्र काट्ने तर सरकार र सरकारमा रहेका दलले आचार संहिता मिच्दा पनि आयोग रमिते बनेको उहाँको आरोप छ। एमालेका वकिलले निर्वाचन आयोग पुगेर स्पष्टीकरणको लिखित जवाफ दिएका छन्।
मंगसिर 10 गते भएको पहिलो चरणको चुनावमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गत आरूभन्ज्याङ निम्न माध्यमिक विद्यालय दीपसिंहमा भएको मतदान केन्द्र कब्जा र बन्चरो प्रहार भएको भन्दै छानबिन गर्न वाम गठबन्धनले माग गरेको छ। आज एक प्रेस विज्ञप्ति निकालेर गठबन्धनले मतदान केन्द्र कब्जा गरेर एकलौटी रूपले मतदान गराएको आरोप लगाउँदै पुनः मतदान गराउन माग गरेको हो। मतदान भइरहेका बेला मतदान स्थल नजिकै सांघातिक आक्रमण हुँदा केही नेता तथा कार्यकर्ता घाइते भएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो।
पाल्पाका निर्वाचन शिक्षा कार्यकर्ताले राजनैतिक दलका नेता कार्यकर्ताबाट दुर्व्यवहार बेहोर्नु परेको गुनासो गरेका छन्। स्वच्छ रूपले निर्वाचन शिक्षा कार्यक्रम गरे पनि राजनैतिक दलका नेताले हप्की दप्की गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले दबावरहित वातावरणमा काम गर्न दिन सबै राजनैतिक दललाई आग्रह पनि गरेका छन्। सी धाकुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
इन्जिनियरिङ शिक्षा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको बीई सिभिल र बीई इलेक्ट्रिकलमा नयाँ भर्ना सम्बन्धी जरुरी सूचना।
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2008 प्रमाणपत्र प्राप्त गर्न सफल एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति 2074 मंगसिर 18 गतेसम्म, प्रवेश परीक्षा 2074 मंगसिर 27 गते।
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन 056-572-417
मोबाइल 98550-60769 98550-64960।
अरूलाई रोज्यौ पटक पटक विवेकशील साझाको तराजु रोज्यौ यो पटक ख्याल गरौं नेपाल हाम्रो घर हो डेरा होइन अबको आशा विवेकशील साझा।
नमस्कार नमस्कार नेताजी।
ल दाई आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ। अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है।
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि, तर खै के गर्ने के गर्ने। म त
किन के भयो र दाई,
म आफू दृष्टिविहीन छु अनि छोरी पनि हिँड्न सक्दिनन्। अब मतदाता परिचय पत्र त छ नि, तर त्यो दिन गाडी नै चल्दैन भन्छन्, कसरी मतदान केन्द्रसम्म जाने? खै म त त्यसै अन्यलै भइरहेको छु।
ल दाई पनि, मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो। मतदानको दिन अपाङ्गता भएका व्यक्ति, बिरामी, ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ। दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन्। हेर्नुहोस्, त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन। बुझ्नुभयो त दाई?
हो र नेताज्यू, उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि। हस् नमस्कार।
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौं, कोही पछाडि नपरून्, किनकि हरेक मत शक्तिशाली हुन्छ।
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल।
देश बदलिने छ तपाईँको एकमतले,
एकमतले, एकमतले।
सूर्य चिन्हमा मतदान गरौ सबैले,
सूर्य चिन्हमा मतदान गरौ सबैले।
सुखी जनता समृद्ध नेपाल स्थिरता र सुशासनका लागि वामपन्थी सरकार
वामपक्षीय गठबन्धनका उम्मेद्वारलाई विजयी बनाऊ।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चितवन र कालीकोटमा भएका छुट्टा छुट्टै गाड़ी दुर्घटनामा 12 जनाको ज्यान गयो, उदयपुर र काभ्रेमा कांग्रेस उम्मेद्वारलाई लक्षित गरी बम प्रहार, उदयपुरमा उम्मेद्वार सहित 6 जना घाइते लगायतका खबर प्रस्तुत
गर्यौं। पहिलो चरणमा आइतबार मतदान भएका सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याइएको छ। डोल्पाका से फक्सुण्डो र थारका ताङछोङकामा मतदान स्थलका मतपेटिकाहरू आज सदरमुकाम हेलिकप्टरबाट सदरमुकाम ल्याएपछि पहिलो चरणमा चुनाव भएका ठाउँका सबै मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा संकलन भएको निर्वाचन आयोगले जनाएको छ। 32 जिल्लाका 2917 मतदान स्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन गरिएको छ। सुगम र सड़कको पहुँच पुगेका स्थानका मतपेटिका आइतबार राति र सोमबार नै जिल्ला सदरमुकाम ल्याए पनि विकट र हिमाली क्षेत्रका मतपेटिका संकलनमा समस्या भएको थियो। दोस्रो चरणमा मंगिर 21 गते मतदान भइसकेपछि मतगणना शुरू हुनेछ। जेलसम्म मतपेटिका र मतपत्रको सुरक्षाका लागि कस्तो व्यवस्था मिलाइएको छ भनेर साथी प्रकाश ढकालले निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाललाई सोध्नु भएको छ।
मतपेटिकाको एउटा त भौतिक सुरक्षा र अर्को भनेको मनोवैज्ञानिक सुरक्षा पनि गर्नुपर्ने अवस्था अहिले देखिएको छ। यसको लागि मतगणना निर्देशिकाले व्यवस्था गरे बमोजिम मतपेटिकाहरू संकलन गरेर राखिने स्थानमा निर्वाचन आयोगको र राजनैतिक दलहरूले सिलबन्दी गर्ने व्यवस्था मिलाइएको छ। त्यो कोठा बाहिर राजनीतिक दलको प्रतिनिधिहरू बस्न चाहेमा बस्ने व्यवस्था पनि मिलाइएको छ र आवश्यकता अनुसार सीसीटीभी क्यामेरा राख्ने प्रबन्ध पनि मिलाइएको छ। जहाँ त्यो राख्न आवश्यकता महसुस हुन्छ राजनीतिक दल र निर्वाचन अधिकृत जीवहरूको समन्वयमा त्यो काम हुन्छ। त्यस्तै गरी भौतिक सुरक्षाको विषयमा कुरा गर्दा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सबै सुरक्षा निकायको प्रयोग गर्न सक्ने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अधिकार प्राप्त भएको अवस्था छ र उहाँहरूले आवश्यकता अनुसार सुरक्षाको सबै व्यवस्था मिलाउनुहुन्छ।
यो त भयो भौतिक र मनोवैज्ञानिक सुरक्षा। अर्को चाहिँ यो चिसोको कारणले चाहिँ मतपत्र बिग्रिने भयो, चिसोले चाहिँ असर गर्यो भन्ने खालको चर्चाहरू पनि सुनिन्छ। त्यसका लागि चाहिँ यो मतपत्रको जुन बाकसभित्र छ, बाँकी 1 हप्ता जति छ, त्यतिमै बिग्रिने हो कि त्यसतर्फ जोगाउन चाहिँ के तयारी छ?
आम मतदाताले आफ्नो सार्वभौम सत्ता हस्तान्तरण गर्नको लागि मतपत्रको प्रयोग गर्नुभएको छ र ती मतपत्रहरूलाई सुरक्षित रूपले राख्ने दायित्व निर्वाचन आयोगको हो। त्यसमा निर्वाचन आयोग प्रतिबद्ध छ। जहाँसम्म चिस्यान र ओस्यानको विषय आएको छ, मतपेटिकाहरू प्लास्टिकका छन्, हामीले प्रयोग गरेको सामान्यतया ती समस्याहरू आउँदैनन् र त्यस्तो समस्या नआओस् भनेर मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत जीवहरूले पर्याप्त सतर्कता पनि अप्नाउनु भएको छ र यो अवस्था नआओस् भन्ने हाम्रो चाहना हो, सम्भवता आउँदैन।
जस्तो यो मसी चाहिँ अलिकति ओसिएर लतपत्तिने हो कि बग्लिने हो कि भन्ने अलि बढी चिन्ता देखिन्छ।
हामीले प्रयोग गरेको मसी भनेको फ्र्याक्सन अफ सेकेन्डमा त्यो मसी सुकिसक्दछ। यदि पर्याप्त मात्रामा पानीको पहुँच भएमा मात्रै त्यो लतपत्तिनी हुन्छ, तर त्यस्तो अवस्था हुँदैन, त्यो नहुने प्रबन्ध मिलाइएको छ।
यो मुसाको पनि कुरा आइरहेको छ, किनकि भरतपुरमा चाहिँ मुसाले खाएर चाहिँ बिरालो छडियो भनेर चाहिँ समाचार आएको थियो, फोटो पनि सार्वजनिक भएको थियो। अब यो 32 वटै जिल्लामा त्यो समस्या छ, त्यसतर्फ चाहिँ कतिको ध्यान दिनुभएको छ?
यी सबै सन्दर्भहरू मतपत्रहरू सुरक्षित रहनु पर्दछ भन्ने आम चासोको रूपमा आएका हुन्। यसको व्यवस्थापन गरिएको छ र कुनै पनि प्रकारले मतपत्रहरूको क्षति नहुने किसिमले राख्ने व्यवस्था मिलाइएको छ।
हिमाली र उच्च पहाड़ी जिल्लामा मतदान सकिएर मतपेटिका पनि थन्काइसकिएको छ, तर केही पहाड़ी र तराईका जिल्लाहरूमा यति बेला उम्मेद्वारहरू आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न लागि परेका छन्। तर मोरङको एउटा सुकुम्बासी बस्तीमा भने अहिलेसम्म भोट माग्दै कुनै पनि उम्मेद्वार पुगेका छैनन्। भोट माग्न आउलान् र आफूहरूका समस्या सुनाउला भनेर उनीहरू पर्खिएर बसेका छन्। विराटनगरबाट उज्यालो सहकर्मी सुमन तिमल सिन्हाको रिपोर्ट।
पथरी शनिश्चरे नौ कुसेका फूलबहादुर लिम्बू घाम ताप्दै चोया काट्दै हुनुहुन्छ। 47 वर्षदेखि यो ठाउँमा बस्दै आए पनि उहाँको नाममा एक धुर पनि जग्गा छैन। आफ्नो बुबा आमाले खेती किसानी गर्दै आएको 10 कट्ठा जग्गा भने उहाँले उपयोग गर्दै आउनु भएको छ। तर यो जग्गाको लाल पूर्जा उहाँसँग छैन, त्यसैले आफूलाई लाल पूर्जा दिन सक्ने उम्मेद्वारलाई भोट हाल्ने लिम्बूको योजना छ।
अहिले सबैले त्यसै भन्छन्, यो सुकुम्बासी सबैलाई धानी पूर्जा निकालिदिन्छ भन्छ, जो आए त्यही भन्छ, जो आए त्यही भन्छ।
लिम्बू मात्र होइन, लिम्बू जस्ता धेरैको अवस्था उस्तै नै छ। मोरङको पथरी, शनिश्चरे, हसनदह र बैरबनका चार गाउँका सबैको समस्या एकै खालको छ। चार दशकदेखि यो समस्या झेल्दै आएका सुकुम्बासी बस्तीका बासिन्दामा सधैँ एउटै चिन्ता हुन्छ, जग्गा धनी पूर्जा हातमा पर्ने हो कि होइन। यस अघिको चुनावमा जग्गा धनी पूर्जा दिलाउने आश्वासनमा धेरै उम्मेद्वारले मत फुत्काएका थिए, तर ती आश्वासन कहिल्यै पूरा भएनन् भन्नुहुन्छ नारायण कुमारी लिम्बू।
भोटको समयमा जहिले पनि हामी यो धनी पूर्जा निकाल्दिन निकाल्दैन, सुकुम्बासीको समस्या हल गरिदिने भनेर आउँछ, अनि अब भोट भयो लो है भन्यो, भोट दियो, अर्कोले जित्दा पनि उत्तिकै, एउटाले जित्दा पनि उत्तिकै, अनि त्यसले गर्दा हामीले त विश्वास त लाग्दैन, तर अब विश्वास नलाग्दा एक दिन एक दिन त विश्वास होला कि भन्ने आशा पनि अलिअलि त छ।
अहिले उहाँहरू बस्दै आएको ठाउँ 50 वर्ष अघि जंगल थियो। संखुवा सभा, भोजपुर, इलाम, पाँचथरबाट मधेस झरेकाहरूले जंगल फाँडेर खेती किसानी गर्न थाले। धनी पूर्जा विहीन भए पनि यी परिवारले जग्गा प्रयोग गर्दै घरधुरी कर भने तिर्दै आएका छन्। जग्गा एउटै तर स्वामित्व र भोगचलन फरक फरक व्यक्तिले गरिरहेका कारण पथरी, शनिश्चरे, हसन्दह र बैरबनका बासिन्दा दोहोरो स्वामित्वको विवादमा पनि रुम लिँदै आएका छन्। आफूहरूको यो समस्याको बारेमा कसैले पनि काम नगरेको गुनासो गर्नुहुन्छ राम बहादुर पालुङ्गा।
अब हामी पनि 36 सालमा पर्ने बसेको, अब के न अन्त मूर्खले बुझिँदैन, लाल पूजा त्यसरी बसोबास गराएको अरे नेताले, पहिलेको नेताले कि, अनि यो 43 सालमा निक्लिएको लाल पूजाले जित्ने हो कि न बसोबास जित्ने, त्यो त बुझ्न सकिन्छ।
सरकारले अनेकन प्रयास गर्दा पनि विवाद मिलाउन सकेको छैन। पञ्चायती सरकारले सुनसरीको कोसेटप्पु वन्यजन्तु आरक्षित क्षेत्र, इलामको बाँझो, चुलाचुली र मोरङको हम्से दुम्से एवं चन्दनेको बासिन्दालाई साबिकको चार गाविसमा पर्ने क्षेत्रमा स्थानान्तरण गरेको थियो। त्यस बेलाको सरकारले करिब 500 घर परिवारलाई मोरङको केचना बैरबन क्षेत्रमा राखेको थियो, तर पछिल्लो समय भूमाफियाका कारण यो क्षेत्रमा अहिले जग्गा एउटाले उपयोग गरिरहेको छ भने जग्गा धनी पूर्जा अर्कैको नाममा रहेको छ। सट्टा भर्ना पाइ आएका हकवालाहरूले जग्गाको धनी पूर्जा पाए पनि भोक्चलन गरिरहेकाहरूले भने अहिलेसम्म धनी पूर्जा पाएका छैनन्। स्थानीय स्तरबाट पटक पटक समस्या समाधानको पहल भए पनि असफल हुँदै आएको छ। झन्डै 50 वर्षदेखि बस्दै आएकाहरूलाई लाल पूर्जा दिलाउने उम्मेद्वारहरूको हरेक चुनावमा चुनावी नारा हुने गरेको छ, तर चुनिएर गएपछि समस्या समाधानमा कसैले काम गरेको पाइँदैन।
धाकुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार, आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बालबालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समय लिने पर्खिएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtiai.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। व्यापारीसँग 5 लाख रुपियाँ चन्दा माग्दै गर्दा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेतालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका डोकेन्द्र राज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।
मेरो पनि भन्नु छ।
कालीकोट र धादिङमा भएका गाड़ी दुर्घटनाको खबर सुनेर धेरै साथीले उज्यालोको फेसबुक पेज र ट्विटरमा प्रतिक्रिया दिनुभएको छ।
पाल्पाकी अनिता खनाल ट्वीट गर्नुहुन्छ, दिनदिनै सड़क दुर्घटनाका खबरले पीड़ित परिवार मात्रै होइन खबर सुन्ने हामीलाई पनि अत्यास लाग्न थालिसक्यो। गाड़ी दुर्घटना भएपछि उद्धारको लागि मात्रै तात्तिने कि सड़क चौडा र सजिला बनाउन पनि तात्तिने हो सरकार?
यसै विषयमा फेसबुकमा प्रमोद गौतम लेख्नुहुन्छ, हामीले यो वर्ष आफ्नै जिल्लाका बासिन्दा दुर्घटनामा परेको खबर मात्रै सुन्नु परेको छ। व्यवसायीले सिन्डिकेटका नाममा थोत्रा बस मात्रै चलाउँछन्, हामीलाई अर्को विकल्प छैन, अनि सड़कको हालत पनि उस्तै छ। हरेक दिन गाड़ी दुर्घटनामा यति धेरै मान्छेको ज्यान जाँदा पनि सरकार निद्राबाट बिउजिएको छैन, दुःख लाग्छ।
दाङमा भएको बम विस्फोटमा म्यादी प्रहरीको ज्यान गएको खबरमा रामजी लम्साल उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, गुण्डाहरूको झडपमा परेर ज्यान जानेलाई सरकारले शहीद घोषणा गरेर परिवारलाई क्षतिपूर्ति र सेवा सुविधा दिन्छ, तर यसरी चुनाव सम्पन्न गराउने क्रममा ज्यान गुमाएका विनोद चौधरीका परिवारलाई सरकारले श्रद्धांजलि दिन पनि कन्जुसाई गर्छ।
यसै विषयमा कृष्णप्रसाद भूषाल ट्वीट गर्नुहुन्छ, 2-4 हजार रुपियाँ कमाएर छोराछोरी पढाउने आशामा म्यादी प्रहरी बनेकालाई बम हानेर मारेको घटनाले दुःखी बनाएको छ। यसरी निर्दोष मान्छे मार्ने कस्तो क्रान्ति हो विप्लवजी? अनि घटनामा संलग्नलाई कारवाही हुन्छ कि हुँदैन सरकार?
अनि मुसाबाट मतपेटिका जोगाउन सीसी क्यामेरा जोडिने खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा मौरी नाम राखेका साथी व्यङ्ग्य गर्नुहुन्छ, मुसाको तत्कालीन र दीर्घकालीन व्यवस्थापनको जिम्मा मलाई दिए हुन्छ, म किट विज्ञानको विद्यार्थी हो, तर सित्तैमा चाहिँ होइन है सरकार।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुफल काफले र विष्णु विश्वकर्मा। अब विदेशका खबर। युद्ध अपराधमा दोषी मानिएका अभियुक्तले अन्तर्राष्ट्रिय अदालत हेगमा विष खाएपछि सुनवाई स्थगित भएको छ। स्लोबोदान प्रालजाक सहित 6 जना बोस्नियन राजनैतिक नेतृत्व तथा सैनिक कमाण्डरहरूको मुद्दामा आज सुनवाई हुने कार्यक्रम तय थियो, तर स्लोबोदानलाई पूर्वी मोस्टारमा भएको युद्ध अपराधमा दोषी ठहराउँदै सन् 2013 20 वर्षको जेल सजाय सुनाएको थियो, तर सुनवाईकै क्रममा स्लोबोदानले मैले विष पिएको छु भनेपछि सुनवाई स्थगित भएको बीबीसीले जनाएको छ। स्लोबोदानले हात उठाउँदै गिलासमा केही पिएको देखेपछि अदालती कार्यवाही रोकिएको बीबीसीले जनाएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। 15 वर्ष मुनिको साफ महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ। एसियाली फुटबल महासंघ एएफसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल ढाकामा पुष 2 गते बंगलादेशसँग खेल्नेछ, यस्तै दोस्रो खेल पुष 4 गते भारतसँग र तेस्रो खेल पुष 6 गते भूटानसँग खेल्नेछ। राउण्ड रोबिन लीग अनुसार हुने खेलका शीर्ष 2 टोली पुष 9 गते फाइनल खेल्नेछन्। प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेश भारत र भूटान गरी 4 टोलीले प्रतिस्पर्धा गर्नेछन्।
र मनाङ मर्स्याङ्दी क्लब झापामा चलिरहेको काकरभिटा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ। काकरभिटामा आज भएको खेलमा सडन डेथमा काकरभिटा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै मनाङ फाइनलमा पुगेको हो। 10 खेलाड़ीमा सीमित दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो। मनाङले उपाधिका लागि पर्सी नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ। हिजो भएको सेमी फाइनलमा पुलिसलाई 3-0 हराउँदै आर्मी फाइनल पुगिसकेको छ। विजेताले 8 लाख रूपियाँ पुरस्कार पाउनेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चितवन र कालीकोटमा भएका छुट्टा छुट्टै गाड़ी दुर्घटनामा 12 जनाको ज्यान गयो। चितवनमा ज्यान गुमाउने 6 जनाको मात्रै शनाखत।
उदयपुर र काभ्रेमा कांग्रेस उम्मेद्वारलाई लक्षित गरी बम प्रहार। उदयपुरमा उम्मेद्वार सहित 6 जना घाइते। बम विस्फोटमा संलग्नलाई कार्यवाही गर्न मानवाधिकार आयोगको आग्रह।
निर्वाचन आयोगले तोकेको आचार संहिता भित्रै रहेर चुनावी प्रचार प्रसार गरिरहेको एमालेको भनाई। पार्टीले नभई समर्थकले पत्र पत्रिकामा विज्ञापन दिएको दावी।
युद्ध अपराधका आरोपीले अन्तर्राष्ट्रिय अदालत हेगमै बीस खाए। मुद्दाको सुनवाई स्थगित।
र घरेलु टोली काकर भिट्टालाई हराउँदै मनाङ मर्स्याङदी काकरभिट्टा गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सुरेश महर्जन र सशिन्द्र गौतमसँगै अर्जुन पोखरेल र सुनिता पहरी पनि बिदा हुन्छौ। नमस्कार।